सभी लाई स्वागत छ र जय मसीह छ। हामी चाहिँ पहिलो पत्रुसमा पल्टाउने छ। अब पहिलो पत्रुसको पत्र प्रार्थना गरौँ। परमेश्वरको सहायता धन्यवाद पिता, यो समयको लागि तपाईँको जिउँदो वचन यहाँ हाम्रो नेपाली भाषामा हामीले पाएका छौँ अनि हामी कृतज्ञ भए धन्यवादी भए खोल्दछौँ। हाम्रो आँखाहरू खोलिदिनुहोस् र उदयको कुराहरू हामीलाई देखाउनुहोस्, हृदय जाँच्नुहोस् र हामीलाई तपाईँको मार्गमा हिँडाउनुहोस्, तपाईँले काम गरिदिनुहोस् खाँचो अनुसार एक एक हृदयमा मलाई सहायता गर्नुहोस् पिता। धन्यवाद छ प्रभु येशूको नाममा। यो पत्रको मानवीय लेखक चाहिँ प्रेरित पत्रुस हुन्, परमेश्वरको वचन हो तर पत्रुस उहाँको बाह्र चेला मध्ये एक जसलाई प्रेरितको रूपमा चुन्नु भयो उसद्वारा लेखाउनु भयो। अनि पत्रुसले चाहिँ यो पत्र बेबिलोनबाट लेखेका हुन्। यो चाहिँ पाँच अध्यायको तेह्र पदमा उल्लेख छ। पहिलो पत्रुसको पाँचको तेह्रमा उल्लेख छ कि बेबिलोनबाट, बेबिलोन चाहिँ युफ्रेटिस नदीको किनारमा पर्छ अहिले इराकमा। अनि यहाँ पढ्छौ पाँचको तेह्रमा अन्तमा उनले भन्छन्, तिमीहरू सँगसँगै सुनिएको बेबिलोनमा भएको मण्डलीले तिमीहरूलाई सलाम पठाउँदैछ, साथै मेरो छोरो मर्कुसले पनि। अनि पत्रुसलाई प्रभु येशूले विशेष गरी यहुदीहरूको बीचमा चाहिँ सुसमाचारको सेवाको जिम्मा दिनुभएको थियो, त्यसैले अवश्य नै ऊ चाहिँ बेबिलोनमा भएका यहुदीहरूको बीचमा उसको मुख्य सेवका यहाँ भइरहेको थियो। चिठी चाहिँ कहाँ लेख्छ, उता हालको टर्कीमा भएका विश्वासीहरूलाई, त्यो चाहिँ एकको एकमा उल्लेख छ। टर्कीलाई एसिया माइनर पनि भनिन्छ प्राचीन समयमा, अनि इजरायलको उत्तर र पश्चिममा पर्दछ। अनि हालै हामी त्यहाँ पुगेका थियौँ, यहाँ उल्लेख भएको नामहरूमा पनि हामी गएका थियौँ कुनै कुनै ठाउँहरूमा, यहाँ प्रापकहरू कहाँ थिए भन्ने कुरा चाहिँ एकको एकमा पढ्छौँ। येशू ख्रिस्टको प्रेरित पत्रुसबाट पोन्टस, गलातिया, कपडोसिया, एसिया र बिथनियामा तितर बितर भएका परदेशीहरूलाई, अनि पत्रुसले चाहिँ यही समूहका विश्वासीहरूलाई चाहिँ दुई दुईवटा पत्र लेखेका थिए, जुन पहिलो पत्रुस र दोस्रो पत्रुस हुन्। छोटो छ तर अति नै प्रभावकारी छ, एकदम शक्तिशाली, अति नै व्यवहारिक पत्रहरू। अनि यी पत्रहरू चाहिँ प्रभु येशू ख्रिस्टले भरिएको छ, जुन प्रभु येशूलाई चाहिँ पत्रुसले एकदम नजिकबाट चिनेका थिए। पहिलो पत्रुसमा एउटा विषयवस्तु चाहिँ, त्यो मात्र त होइन तर एउटा मुख्य विषयवस्तु चाहिँ के छ भने दुःख कष्ट। केवल दुःख कष्ट मात्र होइन, यो संसारमा त दुःख कष्ट छ नै, तर क्रिस्चियनहरूले विश्वासको लागि भोग्ने दुःख कष्टलाई चाहिँ यहाँ धेरै ठाउँमा उल्लेख छ। हरेक अध्यायमा, पहिलो पत्रुसको अध्यायमा चाहिँ उल्लेख छ। एकको सातमा उल्लेख छ, दुईको उन्नाइसमा उल्लेख छ, दुईको एक्काइसमा उल्लेख छ, अनि छिटो छिटो टिप्दै हुनुहुन्छ भने तीनको चौधमा, सत्रमा, एउटा खण्ड पढौँ, चारको बाह्रदेखि सोह्रमा, त्यो चाहिँ पढौँ। चारको बाह्रमा पत्रुसले लेख्छन्, हे प्रियहरू हो, तिमीहरूलाई जाँच्नका लागि तिमीहरूको बीचमा आएको आगोको जाँचको सम्बन्धमा मानौ तिमीहरूमाथि कुनै अनौठो कुरा आइपरे झैं गरी अचम्म नमान, तर जति तिमीहरू ख्रिस्टका दुःखहरूमा भागी हुन्छौ उति नै आनन्द मनाओ, र उहाँको महिमा प्रकट हुँदा तिमीहरू पनि भारी आनन्दले आनन्दित हुन सक। तिमीहरू ख्रिस्टको नामको कारणले निन्दित हुन्छौ भने तिमीहरू धन्य हौ, किनभने महिमाका र परमेश्वरका आत्मा तिमीहरूमाथि रहनुहुन्छ। तिनीहरूबाट उहाँको निन्दा भएको छ तर तिमीहरूबाट उहाँको महिमा भएको छ। तर तिमीहरू मध्ये कसैले पनि हत्यारा वा चोर वा कुकर्मी वा अर्काको काममा हात हाल्ने भइकन दुःख नभोगोस्। तरै पनि क्रिस्टियन भएको खण्डमा कसैले दुःख भोग्छ भने उसले के नमानोस्, लाज नमानोस्, तर यस कुराका निम्ति उसले परमेश्वरलाई महिमा गरोस्। प्रभु येशु आफू उहाँ बौरी उठ्नुभएपछि पत्रुसलाई भन्नुभएको थियो होइन, योहन्ना 21 त्यो छ कि पत्रुस अब तिम्रो अन्त चाहिँ यसरी हुनेछ, तिमीले दुःख भोग्नेछ, मेरो लागि मर्नेछ। अनि यो कुरा चाहिँ पत्रुसले दोस्रो पत्रुसको 1:14 लेख्छन्। हेर्नुहोस् त दायाँपट्टि, अब दोस्रो पत्रुस 1:14 किनकि हाम्रा प्रभु येशु ख्रिस्टले मलाई देखाउनु भए अनुसार मेरो डेरा उठाइने समय चाँडै आइरहेको छ भनी म जान्दछु। मेरो डेरा, मेरो शरीर, अब चाहिँ म चाहिँ एउटा शहीद भएर मर्ने बेला आउँदैछ भन्दै थियो। अनि पत्रुस सम्भवतः 68 AD चाहिँ शहीद भए, 68 AD, तर 64 AD चाहिँ केही न केही भएको थियो, केही न केही भएको थियो इतिहासमा। त्यो के भएको थियो भने रोमी साम्राज्यको राजधानी रोममा आग लागि भएको थियो, पुरै सहर आग लागि भएको थियो, जसको के अरे लगत्तै पछि के हुन थाल्यो भने ख्रिस्टियनहरूलाई चाहिँ सतावट, भारी सतावट, आगोको यहाँ जसरी भनेछ जाँच्न लागेको त्यस्तो सतावट सुरु भयो राजधानीबाट, किनभने दोष चाहिँ क्रिस्चियनहरू लगायो भनिन्छ। त्यो जलाउने चाहिँ रोमका सम्राट स्वयंले जलाएका थिए, पागल जस्तै थियो राजा निरो, तर दोष चाहिँ उसले क्रिस्चियनहरू लगायो। अनि क्रिस्चियनहरूलाई सतावट त्यहाँबाट सुरु भयो। अनि यो चाहिँ अब टर्की त अलिक पर पर्छ, एकदम पर त होइन, जे होस् ठ्याक्कै रोममा त होइन, के अरे रोम राजधानीमा त होइन, त्यसैले यो सतावटको आगो चाहिँ अब सल्किँदै थियो। अनि त्यसैले यी चिठीहरू, यो दुइटै चिठीहरू नजिक नजिकै समयमा लेखेका थिए, अनि त्यसैले हामी एउटा अनुमान लाउन सक्छौँ 64 AD र 66 AD बीचमा चाहिँ यो पत्र लेखिएको हुनुपर्छ भन्ने। त्यसैले पत्रुसको उद्देश्य चाहिँ यो पत्र लेख्नु चाहिँ आफ्नो भाइहरूलाई मजबुत पार्नलाई थियो। प्रभुले त्यही काम पनि दिनुभएको थियो त्यो अन्तिम रात। प्रभुले भन्नुभयो शैतानले तिमीलाई दिन चाहेको छ, तर तिम्रो विश्वास नटुटोस् भनेर मैले तिम्रोलाई प्रार्थना गरेको छु, अनि तिमीले मलाई इन्कार गर्नेछौ 3-3 पटक, तर तिमी फेरि फर्केपछि के गर भन्नुभयो, याद छ दाजुभाइहरू? आफ्नो भाइहरूलाई चाहिँ के पार, बलियो पार। अनि उसले जीवनभरि नै यो गरे, अनि अन्ततिर चाहिँ यो दुईटा पत्रहरू लेखेर हामीलाई पनि बलियो पार्दैछन्। अनि त्यो चाहिँ लुका 22 हो, अघि मैले बलि भाइहरूलाई बलियो पार भनेको कुरा। अनि यो 21 चाहिँ प्रभु येशूले पत्रुसलाई चाहिँ के पनि भन्नुभयो भने मेरो भेडाहरूलाई चराऊ, खुवाऊ, यो काम दिनुभयो। अनि वास्तवमा यी दिनहरूमा हाम्रो उद्देश्य पनि यही नै हो, हामी चाहिँ उहाँको वचनको भोजन खान चाहन्छौँ, अनि हामी चाहिँ बलियो हुन चाहन्छौँ। किन बलियो हुने? ताकि हामी चाहिँ आत्मिक लडाईँमा खडा हुन सकौँ भनेर, किनभने हाम्रो विरुद्धमा छ शैतान, संसार, हाम्रै पाप स्वभाव, हामी आत्मिक लडाईँमा छौँ। हामी खडा हुन सक्नलाई चाहिँ बलियो हुनुपर्छ। जो बलियो छैन ललालुलुक हुन्छ, आत्मिक रूपमा ऊ चाहिँ ढल्छ। हामी किन बलियो हुन? हामी चाहिँ उहाँको सेवा गर्न सक्नका लागि। प्रभुले हामीलाई ठुलो काम दिनुभएको छ यो युगमा, उहाँले ठुलो काम भ्याउनु भयो क्रुसमा, अब हामीलाई चाहिँ त्यो काम दिनुभएको छ सबै मानिसलाई चाहिँ सुसमाचार सुनाउन अनि उनीहरूलाई चेला बनाउन, अनि हामी त्यही गर्न चाहन्छौँ। अनि किन उहाँको सेवा गर्ने? मुक्ति पाउनलाई होइन, हामीले मुक्ति सित्तैमा पायौँ। उहाँको सेवा हामी किन गर्न चाहन्छौँ भने उहाँलाई खुसी पार्न चाहन्छौँ, जसले हामीलाई यति प्रेम गर्नुभयो। त्यसैले अब यसो पुरान पुनरावलोकन गर्नु राम्रो हुन्छ होला। हामीले चाहिँ अध्ययन पहिलो पत्रुस 2:8 गरेका थियौं जुन खण्डहरूमा चाहिँ ठूलो ध्यान चाहिँ कहाँ लगाउँछन् भने पत्रुसले हामीलाई कि मुक्तिमा मुक्ति के हो एकको तीनमा उनले भन्छ मुक्ति चाहिँ नयाँ जन्म हो एकचोटि पढौँ एकको तीन हाम्रा प्रभु येशु ख्रीष्टका परमेश्वर र पिता धन्य हुन् जसले आफ्नो ठूलो दया अनुसार येशु ख्रीष्टको मरेकाहरू बाटोको बौरी उठाइद्वारा एउटा जिउँदो आशाका निम्ति हामीलाई के गर्नुभएको छ दिदी बहिनीहरू नयाँ गरी जन्माउनु भएको छ अनि यो नयाँ जन्म कसरी आउँछ नयाँ जन्म चाहिँ एउटा एकदम विशेष बिउ छ जन्मको लागि बिउ चाहिन्छ अनि नयाँ जन्मको लागि चाहिँ एकदम विशेष बिउ छ यो चाहिँ सुसमाचार हो यो बिउभित्र यो सुसमाचार भन्ने बिउभित्र चाहिँ येशु ख्रीष्ट हुनुहुन्छ जीवन चाहिँ त्यो छ बिउभित्र जीवन हुन्छ अनि यो चाहिँ नाश नहुने बिउ हो भनेर चाहिँ भन्छन् पहिलो पत्रुस एकको तेइसमा एकचोटि पढौँ त एकको तेइस किनकि नाश हुने होइन तर नाश नहुने बिउबाट परमेश्वरको जिउँदो र सधैँभरि रहने वचनद्वारा तिमीहरूले नयाँ जन्म पाएका छौ अनि के हो त यो वचन यहाँ पढ्दै जानुपर्छ त्यहाँ नाश हुने बिउको कुरा गर्छ पहिला चौबिस पद सबै प्राणी घाँस जस्तै हो र मानिसको सबै महिमा घाँसको फूल जस्तै घाँस ओइली जान्छ र त्यसको फूल झरी हाल्छ अब नाश नहुने बिउको कुरा तर प्रभुको वचन सदा सर्वदा रहिरहन्छ अनि त्यो के हो अनि वचन यही हो यही नै हो जो केद्वारा सुसमाचारद्वारा तिमीहरूलाई प्रचारिएको छ नयाँ जन्म चाहिँ सुसमाचारद्वारा पाइन्छ जब हामीले त्यसलाई लिन्छौँ विश्वास गर्छौँ साथै पत्रुसले चाहिँ आफ्नो पत्रमा चाहिँ के को माथि पनि हाम्रो ध्यान आकर्षण गर्दैछ भने मुक्ति के हो मात्र होइन तर मुक्ति पाएपछि आउने फलहरूमा पनि ध्यान आकर्षण गर्दैछ एकको पाँचदेखि नौमा हेऱ्यो भने चाहिँ के कस्ता कुराहरू छन् है त्यहाँ चाहिँ विश्वासको कुरा छ प्रेमको कुरा छ आशाको कुरा छ आनन्दको कुरा छ एउटा हेरौँ न आठ पद उहाँलाई नदेखिकन तिमीहरू प्रेम गर्दछौ एकको आठ फेरि उहाँलाई नदेखिकन तिमीहरू प्रेम गर्दछौ अहिले उहाँलाई नदेखे तापनि विश्वास गरेर तिमीहरू उहाँमा बयान गरेर नसकिने र महिमाले भरपूर भएको आनन्दले खुबै आनन्द मनाउँछ यस्तो कुराहरू चाहिँ साँचो मुक्ति पाएको कुराको प्रमाण हुन् के तपाईँ आनन्दित हुनुहुन्छ मुक्ति पाएकोले म आनन्दित छु भन्नुहुन्छ के तपाईँले आफूले नदेखेको प्रभुलाई प्रेम गर्नुहुन्छ यो मुक्ति पाएको कुराको प्रमाण हो अनि आशा विश्वास इत्यादि अनि अर्को चाहिँ पवित्र जीवन पनि हो एकको चौधदेखि सोह्रमा पत्रुसले भन्छ आज्ञाकारी नानीहरूले झैं आफूलाई आफ्नो अज्ञानतामा गरिएका पहिलेका अभिलाषाहरूको अनुसारको नबनाऊ एकको पन्ध्रमा अब तर जसरी तिमीहरूलाई बोलाउनु हुने पवित्र हुनुहुन्छ उसरी नै तिमीहरू पनि सबै प्रकारका चाल चलनमा पवित्र हो किनकि यो लेखेको छ तिमीहरू पवित्र हो किनकि म पवित्र छु पवित्र जीवन चाहिँ साँचो मुक्ति पाएको जीवनको प्रमाण हो यदि पवित्र जीवन देखिँदैन जस्ताको पहिला जस्तो थियो त्यस्तै छ भने मुक्ति पाएको छैन आफूलाई धोका नदिनुहोस् अरू सबैलाई थाहा हुन्छ तपाईँलाई मात्र म मुक्ति पाएको छु भने नभन्नुहोस् तपाईँको जीवन यदि जस्ताको तस्तै छ भने मुक्ति पाउनु भएको छैन अनि अरू कुराहरू पनि छ नयाँ जन्मेकाहरूको चाहिँ एक अर्काप्रति चाहिँ दाजुभाइहरू एउटै परिवारकाहरूको विशेष प्रेम हुन्छ यो चाहिँ एकदम क्रिस्चियनलाई चिनाउने एउटा विशेष गुण हो प्रभु यीशुले त्यही भन्नुभयो अन्तिम रातमा तिमीहरूसँग बीचमा एक अर्का प्रेम छ भने तिमीहरू मेरो चेला हो भनेर चिन्नेछौ है अनि यो चाहिँ एकको बाइसमा छ एकचोटि हेरौँ एकको बाइस भाइहरूलाई निष्कपट प्रेम गर्नका लागि आत्माद्वारा सत्यता पालन गरेर तिमीहरूले आफ्नो मनहरूलाई शुद्ध पारेका छौ यसै कारण एक अर्कालाई चोखो हृदयले गहिरो प्रेम गरा यो मुक्तिको प्रमाण हो गहिरो प्रेम विश्वासीहरूप्रति अनि अरू कुराहरू पनि थियो दुईको एकदेखि चारमा चाहिँ परमेश्वरको वचनको यो दूधको लागि चाहिँ तृष्णा त्यो अर्को प्रमाण हो दुईको एकदेखि चारमा छ, यसै कारण सबै बैरभाव, सबै छल, कपट, डाहा र सबै प्रकारका निन्दा हटाओ र नयाँ जन्मेका बालकहरू झैं वचनको विशुद्ध दूतको तीर्सना गर र यसद्वारा तिमीहरू बढ्दै जाऊ। यदि साँच्चै प्रभु कृपामय हुनुहुन्छ भने, तिमीहरूले चाखेका छौ भने, उहाँ कहाँ अर्थात जिउँदो पत्थर कहाँ आएर, जो साँच्चै मानिसहरू रद्द गरिनुभयो तर परमेश्वरको निम्ति चुनिनु भएको र बहुमूल्य हुनुहुन्छ। अनि अब यहाँ पढ्न थालिसक्यौँ चार पदमा, अनि यो पत्र चाहिँ प्रभु येशु ख्रीष्टले भरपूर छ। यहाँ चाहिँ बताएको छ पहिला चाहिँ एकको दसदेखि बाह्र कि उहाँ चाहिँ भविष्यवाणीको मूल विषय हुनुहुन्छ। पुरानो नियमको मूल विषय चाहिँ येशु ख्रीष्ट, उहाँको दुःखहरू नम्बर एक, अनि उहाँको आउनेवाला महिमा नम्बर दुई, त्यो चाहिँ एकको दसदेखि बाह्रमा छ। अनि साथै ख्रीष्टको बारेमा उहाँ चाहिँ पापीहरूलाई बचाउने सिद्ध बलिदान हुनुहुन्छ भनेर एकको अठारदेखि बीसमा छ। उहाँ चाहिँ दाग नभएको, खोट नभएको, पाप नभएको, निष्कलङ्क थुमा हुनुहुन्छ। उहाँको बहुमूल्य रगत चाहिँ हामीलाई पापबाट छुटकारा दिन, क्षमा दिन चाहिँ क्रुसमा बहाइयो भनेर पत्रुसले बताउँछन्। अनि यो उहाँको क्रुसको मरण चाहिँ उहाँ परमेश्वरको अनन्त योजनाको मुख्य केन्द्रबिन्दुको घटना थियो, घटना हो। अनि त्यसपछि दुई अध्यायको चारदेखि अघि मैले पढ्न थालेको थिएँ, उहाँ चाहिँ पिता, अनि अर्को कुरा ख्रीष्टको बारेमा चाहिँ के बताउँछन्, पिताको चुनिएको व्यक्ति हुनुहुन्छ, उहाँको पुत्र हुनुहुन्छ, तर एउटा विशेष कामको लागि, उद्धारको लागि, मिलाप गराउनको लागि, एउटा अचम्मको भवन बनाउनको लागि, आत्मिक एउटा भवन, आनन्दसम्म रहनको भवन बनाउनको लागि चाहिँ चुनिएको कुना ढुङ्गा हुनुहुन्छ भनेर भन्न थाल्छन् दुईको चारदेखि आठमा चाहिँ। अनि साथै अनि पढौँ है चारदेखि आठ, उहाँ कहाँ अर्थात जिउँदो पत्थर कहाँ आएर, जो साँच्चै मानिसहरूद्वारा रद्द गरिनु भयो तर परमेश्वरको निम्ति चुनिनु भएको र बहुमूल्य हुनुहुन्छ, तिमीहरू पनि जिउँदा पत्थरहरू जस्तै एउटा आत्मिक घर अर्थात प्रभु येशूद्वारा परमेश्वर कहाँ ग्रहण योग्य आत्मिक बलिदानहरू चढाउनको निम्ति एउटा पवित्र पुजारीको समाज बनिँदै जान्छ। यसकारण पवित्र शास्त्रमा यो पनि पाइन्छ, हेर म सियोनमा एउटा चुनिएको बहुमूल्य मुख्य कुना ढुङ्गा राख्छु अनि जसले उनीमाथि विश्वास गर्दछ ऊ कुनै रीतिले शर्ममा पर्ने छैन। यसकारण तिमी विश्वास गर्नेहरूका निम्ति उहाँ बहुमूल्य हुनुहुन्छ, तर ती आज्ञा नमान्नेहरूका निम्ति जुन ढुङ्गा डकर्मीहरूले रद्द गरे त्यही नै कुनाको शिर भयो अनि एउटा ठेस लाग्ने ढुङ्गा र एउटा ठक्कर खाने चट्टान भयो तिनीहरूका निम्ति जो आज्ञाकारी नहुनाले वचनमा ठेस खान्छन्, त्यसैका निम्ति तिनीहरू ठहराएका पनि छन्। यसरी यो हामीले अलिकति पहिला हेरेका थियौं। अनि साथै पहिलो पत्रुस चाहिँ अर्को कुराले पनि भरपूर छ, त्यो के भने प्रभु येशूको दोस्रो आगमनलाई हेरिरहेको छ, एकदमै उहाँको प्रतीक्षामा एकदम पत्रुसले चाहिँ यहाँ लेखेको छ। जस्तो कि हामीले एकको पाँचमा नै देख्छौ, एकको पाँच, अनि तिमीहरू चाहिँ अन्तिम समयमा प्रकट हुनलाई तयार भएको मुक्तिका निम्ति परमेश्वरको शक्तिले विश्वासद्वारा सुरक्षित छौ। अनि तेह्र पद, यसकारण आफ्ना मनका कम्मर कस, सचेत रह र अनुग्रहमाथि पूर्ण रूपले आशा राख, जुन अनुग्रह येशु ख्रीष्ट प्रकट हुनुहुँदा तिमीहरूका ल्याइनेछ। यस्तै अरू पनि छन्। अनि साथै पत्रुसले चाहिँ विश्वासीहरूको सेवालाई पनि जोड दिन्छ, दुईको पाँचमा अघि नै हेर्यौं, यहाँ भन्छन् कि विश्वासीहरू तिमीहरू चाहिँ पुजारीहरू हो अब प्रभु येशू ख्रीष्टको। अनि त्यसैले हाम्रो पुनरावलोकन गर्दाखेरि चाहिँ यी विषयहरू थिए हामीले हेरेको। अब चाहिँ हामी दुईको नौबाट अगाडि बढ्नेछौ, दुईको नौ अब हामी पढ्नेछौ, दुईको नौ, तर तिमीहरू एउटा चुनिएका वंश, एउटा राजकीय पुजारीको समाज, एउटा पवित्र जाति र निज प्रजा हौ, यसैले जसले तिमीहरूलाई अन्धकारबाट आफ्नो अचम्मको ज्योतिभित्र बोलाउनु भयो उहाँका सद्गुणहरू तिमीहरूले प्रकट गरा। पहिलो शब्द, दुईटा शब्द छ, तर तिमीहरू, यहाँ तुलना गर्दैछ। योभन्दा अगाडि चाहिँ विश्वास नगर्नेहरू, आज्ञा नमान्नेहरू, उनीहरूले चाहिँ यस्तो बहुमूल्य चुनिएको परमेश्वर पिताको प्रिय पुत्रलाई चाहिँ एउटा काम नलाग्ने भनेर चाहिँ रद्द गरेको ढुङ्गाको रूपमा हेरेका थिए। तर तिमीहरूको लागि चाहिँ उहाँ त बहुमूल्य हुनुहुन्छ, अनि तिमीहरू चाहिँ ठेस खाएर लडेर नाश हुने त होइन, तिमीहरू त यस्ता हो भनेर चाहिँ उनीहरूको ओहदा अब बताउन थाल्छ। त्यसैले अब चाहिँ विश्वासीहरूको ख्रिस्टमा भएको ओहदा बताइँदैछ। यहाँ चाहिँ के अरे एउटा कुरा हेर्छौ, चारवटा कुरा छ वास्तवमा यो नौ पदमा। पहिलो चाहिँ ख्रिस्टलाई ग्रहण गरेकाहरू उनीहरू एउटा चुनिएको वंश भएका छन्, चुनिएको वंशले। दोस्रो, उनीहरू चाहिँ एउटा राजकीय पुजारी भएका छन्। तपाईँ यदि विश्वासी हुनुहुन्छ भने चुनिएको वंश र राजकीय पुजारी हुनुहुन्छ। तेस्रो, तपाईँ चाहिँ पवित्र जातिमा गनिनुहुन्छ वा तपाईँले ख्रिस्टलाई पाउनु भएको छ भने पवित्र जाति। अनि चौथो, यहाँ भनेको छ तपाईँ चाहिँ अब परमेश्वरको निज प्रजा हुनुहुन्छ। अब पुरानो नियममा चाहिँ हामीले देख्छौ, जब उनीहरू उजाड स्थानबाट आए, के अरे मिश्रबाट आए, उजाड स्थानमा भेटु नेपाल बनाए, हिजो हामीले अलिकति हेर्यौं। तर त्यो गर्नुभन्दा अगाडि नै सिनाई पर्वतबाट परमेश्वर बोल्नु भएको थियो अनि भन्नुभएको थियो, प्रस्थान 19 अध्यायमा हो, अनि एकचोटि औंला चाहिँ यहाँ राख्नुहोस्, औंला त के हातै राख्नु पर्ला, अलिक मोटै छ यहाँ। प्रस्थानको 19 पद के अरे अध्यायमा इजरायललाई यहोवा परमेश्वरले भन्नुभएका शब्दहरू चाहिँ पत्रुसले नयाँ नियममा हामी विश्वासीलाई भनेको शब्दहरूसँग मिल्दोजुल्दो पाइन्छ। त्यसैले पहिला चाहिँ परमेश्वरले हामीलाई भन्नुभन्दा अगाडि, जुन भर्खर 2:9 पढ्यौं, उहाँले त 3500 वर्ष अगाडि अब्राहम, इसाक र याकुबको सन्तान इजरायलीहरूलाई भन्नुभएको थियो। के भन्नुभएको थियो हेर्नुहोस् यहाँ 19:5 अब मिश्रबाट उनीहरू छुटाएर ल्याइएका छन् अद्भुत तरिकाले, 20 लाख उजाड स्थानमा छाउनी हालेर बसिरहेका छन्। अनि यो कुरा गर्नुहुन्छ 3 पदबाट हेरौँ है, 3 पद। अनि मोसा माथि परमेश्वरका गए सिनाई पर्वतमाथि, अनि त्यस पहाड़बाट परमप्रभुले उनलाई यसो भन्दै बोलाए, तिमीले याकुबको घरानालाई यसो भन र इजरायलीहरूलाई बताओ। अब परमेश्वरको कुरा यहाँ छ 4 पदमा, मैले तिमी मिश्रीहरूलाई के गरे र कसरी मैले तिमीहरूलाई गरूडहरूका पखेटाहरूमा बोकेर तिमीहरूलाई आफै कहाँ ल्याए, सो तिमीहरूले देखेका छौ। यसकारण अब तिमीहरूले साँच्ची नै मेरो कुरा सुन्यौ र मेरो वाचा पालन गर्यौ भने सबै जातिहरूभन्दा बढी तिमीहरू नै मेरा निम्ति विशेष धन हुनेछौ, किनकि सारा पृथ्वी मेरै हो। अनि तिमीहरू मेरा निम्ति पुजारीहरूको एउटा राज्य र एउटा पवित्र जाति हुनेछौ। इजरायललाई तिमीहरूले भन्नुपर्ने वचनी नै हो, तर दुई कुरा, इजरायलीहरूले चाहिँ यत्रो उनीहरूलाई दिएको सौभाग्यलाई चाहिँ उनीहरूले फत्ते फाल्दे, प्रभु यीशुलाई क्रुसमा टाँगे, अनि त्यसैले त्यो जातिलाई पनि परमेश्वरले चाहिँ पन्साएर राख्नु भएको छ। फाल्नु चाहिँ भएको छैन, एक ठाउँमा थाँती राख्नु भएको छ। अनि अहिलेलाई चाहिँ परमेश्वरले यहुदीहरूलाई मात्र होइन, तर जोसुकै अन्य जातिहरू, हामीहरू जोसुकै संसारको मानिसहरूलाई चाहिँ सुसमाचारद्वारा बचाउँदै उनीहरूलाई चाहिँ भन्नुहुन्छ, तिमीहरू अब चाहिँ मेरो जाति हो, तिमीहरू चाहिँ मेरो पुजारीहरू हो, तिमीहरू चाहिँ मेरो निज प्रजा हो, तिमीहरू चाहिँ मेरो चुनिएको वंश हो भन्नुहुन्छ। यसको माने चाहिँ यो होइन नि फेरि कि अब हामी मण्डलीको विश्वासीहरू ले अब इजरायलको ठाउँ लियो भन्ने होइन, इजरायलको आफ्नै ठाउँ छ, हाम्रो आफ्नै ठाउँ छ, परमेश्वरको घरमा धेरै वासस्थानहरू छन्, अनि इजरायलको आफ्नो छ, हाम्रो आफ्नो छ, होइन। इजरायललाई चाहिँ अस्थायी रूपमा केही समयको लागि, लामो भयो समय त 2000 वर्ष भइसक्यो, केही समयको लागि चाहिँ अस्थायी रूपमा उनीहरूलाई परमेश्वरले पन्साउनु भएको छ, अनि उनीहरू एक दिन चाहिँ पश्चाताप गर्नेछन्। रोमी 11 अध्यायमा त्यो लेखिएको छ, परमेश्वरको अब समय तालिकामा चाहिँ अब हुने घटना चाहिँ के हो भने हाम्रो उठाई लगिने घटना रैप्चर हो कुनै पनि घडी साँचो विश्वासीहरू उठाएर लगिने छन् अनि त्यसपछि संकष्ट काल सात वर्ष सुरु हुनेछ अनि त्यसको लगत्तै इजरायलले चाहिँ एउटा जातिको रूपमा त्यो परीक्षाहरूद्वारा पश्चाताप गर्नेछ एउटा अनि त्यसपछि प्रभु आउनुहुनेछ आफ्नो राज्य स्थापना गर्नलाई यही संसारमा यो सबै भविष्यमा छ तर अहिलेलाई चाहिँ मण्डलीयुगका विश्वासीहरूलाई विशेष ओहदामा राख्नुभएको छ परमेश्वरको योजनामा चाहिँ बिचैमा राख्नु भएको छ हामी नै उहाँको चुनिएका वंश भनेको छ अब यो पहिलो पत्रस दुईमा फर्कनुहोस् यदि फर्किसक्नु भएको छैन भने यहाँ अघि दुईको पाँचदेखि हेर्दाखेरि त्यहाँ दुईको पाँचमा के भनेको थियो भने विश्वासीहरूलाई चाहिँ तीन तरिकाले बयान गरेको थियो दुईको पाँचमा एक जिउँदा पत्थरहरू दुई आत्मिक घर चार के अरे तेस्रो पुजारीको समाज अब दुईको नौमा चारवटा थप छन् अथवा चारवटा भन्छन् कुनै कुनै चाहिँ के अरे दोहोरिन्छ चुनिएको वंश राजकीय पुजारी पवित्र जाति र निज प्रजा दुईको पाँचमा चाहिँ के को तस्बिर यहाँ कोर्दैछ भने एउटा भवनको प्रभु यीशु जग हुनुहुन्छ जिउँदो पत्थर विश्वासीहरू चाहिँ जिउँदा पत्थरहरू त्यसमाथि हामी बसालिएका छौँ मिलेर चाहिँ एउटा आत्मिक घर बनाउँदै हुनुहुन्छ उहाँको मण्डली परमेश्वर घर अनि यो अनन्तको लागि हो अनि यो निर्माण कार्यमा हामीलाई भाग दिनुभएको छ सोच्नुहोस् न हामी यस्तो काममा भाग पाएका छौँ जुन काम चाहिँ सधैँ रहिरहन्छ तपाईँको अरू कामहरू त रहँदैन तर परमेश्वरको काममा जे भाग हामीले पाएको छ त्यसमा गरेको परिश्रम चाहिँ व्यर्थमा हुँदैन त्यो सदा सर्वदा रहिरहन्छ अनि के अरे अब दोस्रो त्यो दुईको नौलाई हेर्दाखेरि चाहिँ अब घर होइन अब परिवारको कुरा छ चुनिएको वंश भनेर छ एउटै वंशावली अनि त्यसपछि चाहिँ यो चाहिँ एउटा राजकीय पुजारी एउटा समाज दुईको पाँचमा पवित्र जाति त्यो शब्द छ अनि निज प्रजा यो सब शब्दहरूले चाहिँ एउटै परिवार भन्ने कुरा एउटा घराना भन्ने जरा त्यसरी दुईको पाँचमा घर दुईको नौमा घराना अनि दुइटैमा चाहिँ दुइटै मण्डलीको विषयमा हो अनि दुइटैमा चाहिँ एउटा कुरा दोहोरिएको छ त्यो चाहिँ हो पुजारी सबै साँचो विश्वासीहरू चाहिँ पुजारी हुन् पुजारी भनेको के हो पुरानो नियममा पुजारी भनेको तिनै नै थिए उनीहरू चाहिँ पवित्र स्थानभित्र पस्न पाउँथे उनीहरू मात्र उनीहरूले बलिदानहरू चढाउँथे उनीहरूले मात्र उनीहरूले धूपको वेदीमा धूप चढाउँथे उनीहरूले मात्र उनीहरूले अनि त्यहाँ सामदान बत्ती बाल्थे उनीहरूले मात्र त्यसैले परमेश्वर कहाँ र परमेश्वर कुराहरूमा अरू कसैको यस्तो पहुँच थिएन जस्तो पुजारीहरूको थियो अनि साथै उनीहरू चाहिँ परमेश्वरको वचनको जिम्मा पाएका व्यक्तिहरू थिए उनीहरू शिक्षकहरू थिए इजरायलमा अनि त्यसैले पुराना नियमको पुजारीहरूलाई सोच्नुहोस् अनि त्यसपछि तपाईँ पुजारी विश्वासी सोच्नुहोस् अनि त्यसपछि बुझ्न थाल्नुहुन्छ पुजारी भने के हो मेरो काम के हो यो अति उच्च ओहदा हो किनभने पुरानो नियममा त उनीहरूले मात्र देख्न सक्थे त्यो सुन्दर सुन्दर कुराहरू वस्तुहरू ख्रिस्टलाई दर्शाउने कुराहरू अति सुन्दर ती सब सत्यताले भरपूर थिए अनि तर एकातिर ठुलो ओहदा त्यसैले उनीहरूको ठुलो जवाफदेहिता पनि थियो भनेको मतलब उनीहरूलाई बढी जिम्मेवार ठान्नुहुन्थ्यो याकुबमा हामीले पढ्छौँ धेरैजना गुरु नहो किन किनभने बढी दण्ड पाउँछौ बढी दण्ड पाउँछौ अनि तपाईँलाई याद छ यदि लेवीको दश अध्याय पढ्नु त्यसको लागि अनि के अरे हारुनका चारजना छोराहरू थिए अनि दुईजना छोराहरू अब उनीहरू पनि पुजारी हो हारुन र सबै छोराहरू पुजारी हो महापुजारी चाहिँ हारुन अनि के गरे दुईजनालाई परमेश्वरले मार्नु भयो आगोले मार्नु भयो किन उनीहरूले चाहिँ परमेश्वरले भन्दै नभनेको कुरा चाहिँ गर्न खोजेका थिए उनीहरू चाहिँ एउटा बिरानो आगो लिएर चाहिँ त्यो भित्र पसेको थियो दुपहरमा ठूलो जवाफ दिएर आज चाहिँ कुनै भौतिक बिल्डिङ छैन पुरानीमा जस्तो हामीले त्यो त्यो बिल्डिङ हो आज हामीले त्यो घर हो आत्मिक घर भनेको छ त्यसैले आज कुनै छुट्टै पुजारीगिरी छैन हारुनको छोराहरू जस्तो सबैजना तिमीहरू भनेको छ 2:9 पुजारीहरू हौ सबै विश्वासीहरू अनि आज चाहिँ पशुहरू ल्याइँदैन बलिदानमा धूप चढाइँदैन अनि त्यसको सबै सुन्दर अर्थहरू छन् अनि कुनै कुनै आज साँझ हेर्ने छौँ तर छैन आजको त्यस्तो भौतिक हाम्रो बलिदानहरू चाहिँ कस्तो छ भनेको छ 2:5 दाजुभाइहरू आत्मिक बलिदानहरू चढाउनको निम्ति अब 2 त्यसैले के देख्छौ मण्डलीको बारेमा 3 कुरा एक मण्डली चाहिँ आत्मिक घर हो आत्मिक घर हो त्यसरी हेर्नुपर्छ हामीले परमेश्वरको आत्मिक घर नम्बर 2 मण्डली चाहिँ पुजारी गिरीको समाज हो सबै विश्वासीहरू चाहिँ सेवा गर्नुपर्छ बुझ्नुहुन्छ तपाईँ विश्वासी हो भने तपाईँ पुजारी हो भने तपाईँको सेवा छ अनि नम्बर 3 मण्डली भनेको चाहिँ आत्मिक बलिदानहरू चढाउने परमेश्वरको जनहरू आत्मिक बलिदानहरू अब 2:9 हामी हेर्न थालौँ यहाँ पहिलो कुरा लेखेको छ कि तिमीहरू माफ गर्नुहोस् के अरे पुजारीमै छौ साँच्चै पुजारीमै छौँ त्यसैले 2:9 चाहिँ पुजारी मात्र भनेको छैन कस्तो पुजारी भनेको छ दिदी बहिनीहरू खाना त खानु भएको थियो मलाई पक्का थाहा छ राजकीय पुजारीहरू है राजकीय अलिकति जोस निकाल्नुहोस् न है मलाई पनि जोस उठ्छ क्या राजकीय पुजारीहरू अनि परमेश्वर काम जोस साथ गर्ने काम हो है राजकीय भनेको राजालाई सुहाउने राजा हुन योग्य प्रकाश 1:6-7 है के लेखेको छ हामीलाई राजाहरू र पुजारीहरू बनाउनु भएको छ भनेको छ प्रभु येशु ख्रीष्टमा उहाँको रगतले हामीलाई साफ धोएर हामीलाई परमेश्वरको निम्ति राजाहरू र पुजारीहरू अब हेर्नुहोस् पुरानो नियमको समयमा राजाहरू पुजारी हुन पाउँदैनथे अनि पुरानो नियमको समयमा पुजारीहरू कहिले राजा हुन पाउँदैनथे एकजना राजाले चाहिँ प्रयास गर्यो अनि तुरन्तै परमेश्वर उसलाई कोर रोगले प्रहार गर्नुभयो अरू सवालमा ऊ राम्रो राजा थियो उज्जियाह 2:16 चाहिँ उल्लेख छ तर मण्डली युगका हामी विश्वासीहरू चाहिँ हामी राजकीय पुजारीहरू हौ हामी राजाहरू पनि पुजारीहरू पनि भनेको छ किन किनकि हामी चाहिँ एकजनासँग जोडिएका छौँ जो चाहिँ राजा हुनुहुन्छ र पुजारी पनि हुनुहुन्छ अनि उहाँसँग हामी यस्तो घनिष्ठ सम्बन्धमा ल्याएका छौँ कि उहाँसँगै हामी राजाहरूको रूपमा राज्य गर्नेछौँ भविष्य हो यसको लागि तयारी गर्दैछौँ गर्नुपर्ने हो अनि पुजारीको रूपमा हामी बलिदान चढाउनेछौँ त्यो अहिले र सदा सर्वदा हुनेछ त्यसैले हाम्रो आत्मिक बलिदानहरूलाई एकछिन हामी विचार गरौँ म के चढाउँ परमेश्वरलाई येशूलाई के दिनु म सानो पाठोले येशूलाई के दिनु बाल भजनमा गाउँछौँ एउटा पुजारी भएर म उहाँलाई केही चढाउन सक्छु मेरो महापुजारी ख्रीष्ट येशूद्वारा म चढाउन सक्छु अनि मैले जब चढाउँछु त्यो ग्रहण हुनेछ अचम्मको सत्यता यो छ परमेश्वरले यो विश्व ब्रह्माण्ड बनाउने परमेश्वरले जसलाई केही पनि चाहिँदैन जसले सबै थोक दिनुभयो मेरो स्वतन्त्र इच्छाले परमेश्वरलाई म चढाउन सक्छु आत्मिक बलिदान अनि उहाँले भन्नुभएको छ त्यो बाइबलमा उहाँले ग्रहण गर्नुहुन्छ नम्बर 1 के चढाउन सक्छौँ केही कुराहरू हेर्नेछौँ नम्बर 1 चाहिँ मेरो आफ्नो शरीर म चढाउन सक्छु एउटा जिउँदो बलिदानको रूपमा कुन पदमा लेखेको छ दिदीहरूले भन्नुहोस् त पछाडि आमाहरूले भन्नुहोस् त दिदीहरूले कुन पदमा लेखेको छ जिउँदो बलिदानको रूपमा आफ्नो शरीरलाई चाहिँ उहाँलाई मनपर्ने बलिदानको रूपमा चढाइदियो भनेर धन्यवाद रोमी 12:1 अब सोच्नुहोस् परमेश्वरले तपाईँलाई म विश्वाससँग कुरा गर्दैछु अब जसले मुक्ति पाउनु भएको छ तपाईँलाई एउटा शरीर दिनुभएको छ, हुन त सबैलाई दिनुभएको छ तर अविश्वासीलाई भन्दैछु ठ्याक्कै तपाईँको लागि अरूलाई कसैलाई नदिएको शरीर तपाईँलाई दिनुभएको छ, कसैसँग छैन तपाईँको जस्तै त कोहीसँग कोही छैन यो संसारमा। अब तपाईँ विश्वासी एउटा पुजारी भएर तपाईँलाई एउटा ठूलो सौभाग्य छ, त्यो के भने त्यो परमेश्वरलाई दिन पाउनुहुन्छ, दिन पाउनुहुन्छ त्यही भनेको छ, अनि उहाँले लिनुहुन्छ। यो चाहिँ सबै विश्वासीहरूलाई बराबर छ, यो चाहिँ हाम्रो साधारण बोलावट हो। दुःखको कुरा धेरैजना क्रिस्चियनहरू आफ्नै निम्ति जिउँछन्, उनीहरूको ससानो आफ्नो आफ्नै महत्वाकांक्षा, आफ्नो ससानो आफ्नै आफ्नै योजनाहरू छन् यो संसारको लागि। परमेश्वरले एउटा शनिबार पाउनु होला, कहिलेकाहीँ त्यो पनि पाउनुहुन्न, खुब पायो भने त्यति हो। अनि म सोच्दछु कसरी त्यो गर्न सक्नुहुन्छ, कसरी तपाईँले त्यस्तो व्यवहार गर्न सक्नुहुन्छ यदि त्यस्तो गर्दै खालको व्यक्ति तपाईँ हुनुहुन्छ, विश्वासी हुनुहुन्छ भने, जबकि ख्रिस्टले यति धेरै गर्नुभयो तपाईँको लागि। तपाईँले सुरु गर्नुपर्ने चाहिँ त्यहाँबाट हो, मेरो शरीर तपाईँको, मेरो शरीर पुरै शरीरमाथि तपाईँको अधिकार भनेर चाहिँ त्यो गर्नुभएको छ कि छैन। मुक्ति पाइसक्यो तपाईँले, मुक्ति पाएकाहरू, तर त्यो आफूलाई समर्पण गर्ने, सरेन्डर गर्ने त्यो गर्नुभएको छ कि छैन। त्यो गर्नुभयो भने अब नम्बर दुईमा जान सक्नुहुन्छ, नम्बर दुई, अनि त्यही रोमी बाह्रमा पनि हेर्न सकिन्थ्यो तर एउटा शब्द म हेर्न लागिरहेछ, त्यसले फिलिपी दुईमा जाउँ। अब चाहिँ अर्को बलिदान, शरीर त चढाइदियो, अब चाहिँ सेवाको बलिदान चढाउन सक्छौ। फिलिपी दुईको सत्रमा पावलले जेलबाट यो पत्र लेख्दैछ फिलिपीको विश्वासीहरूलाई, अनि उसले भन्छ दुईको सत्रमा, दुईको सोह्र पनि पढ मन छ, दुईको सोह्र, उसले आफ्नो सेवकाईको कुरा गर्दैछ अनि उसले भन्छ, र म व्यर्थमा दौग्रिएको रहेनछु र व्यर्थमा मेहनत गरेको रहेनछु भनी म ख्रिस्टको दिनमा आनन्द गर्न पाऊ। विश्वासीहरू तपाईँहरू चाहिँ प्रभुको निम्ति जिउनुहोस् अनि मेरो परिश्रम व्यर्थ भएन भन्ने चाहिँ म ख्रिस्टको दिनमा आनन्द मनाउन सकौँ भन्दैछ उसले माथिदेखि हेऱ्यो भने। त्यसपछि सत्र पदमा भन्छ, तिमीहरूको विश्वासको बलि, देख्नुभयो त्यो शब्द, पुजारीले चढाउने बलि भन्ने शब्द, तिमीहरूको विश्वासको बलि र सेवा, देख्नुभयो पुजारीहरूले गर्ने काम, तिमीहरूको विश्वासको बलि र सेवामाथि म आफू अर्घ झैं चढाइने भने पनि म आनन्द गर्दछु। उसले कस्तो शब्दहरू प्रयोग गर्दछ यहाँ, पुरान नियमको बलिदानमा चाहिँ पुनिको बलिदान चाहिँ अर्घ बलि हुन्थ्यो अथवा तरल पदार्थ, अनि उसले भन्दछ म त जेलमा छु, सायद मलाई रोमी सरकारले मेरो टाउको त काट्दैन होला तर त्यसको लागि पनि तयार छु, म मेरो रगत चाहिँ एउटा अर्घ बलि चाहिँ म चढाइए पनि तयार छु, तिमीहरूको विश्वासको सेवा गर्नलाई चाहिँ म बलि हुन तयार छु। त्यसैले यहाँ उसले के लेख्दैछ भने, पावलले के लेख्दैछ भने, पावलले पाएको विशेष सेवाको कुरा गर्दैछ। साधारण सेवा सबै विश्वासीले पाएको छ, त्यो के हो, शरीर चढाउन, हरेक दिन भन्नु मेरो हात तपाईँको, मेरो आँखा तपाईँको, मेरो मुख हो, मेरो मुखले जेपाती बोल्नु मिल्दैन यो तपाईँको हो, मेरो आँखाले जेपाती हेर्नु मिल्दैन यो तपाईँको हो, अनि मेरो कानले जेपाती सुन्नु हुँदैन यो तपाईँको हो, जिउँदो बलिदान भनेको त्यो, अनि शरीरको बलिदान भनेको त्यो, त्यो सबैको लागि। अनि त्यसपछि चाहिँ हरेक विश्वासीको लागि चाहिँ विशेष सेवा पनि दिनुहुन्छ नि, पावलले उसको कुरा गर्दैछ, म अन्य जातिहरूको शिक्षक हुनलाई, म अन्य जातिहरूलाई सुसमाचार प्रचार गर्नलाई, प्रेरित हुनलाई मलाई बोलाउनु भयो नि, त्यसको लागि चाहिँ म चाहिँ यो सेवा भन्ने शब्द छ, मा चाहिँ म अर्घझाई चढाए पनि ठिकै छ, खुसी नै हुन्छ, म त आनन्द मनाउँछु, ठिकै छ, कहाँ हो र तिमीहरू सबैसँग आनन्द मनाउँछु। त्यसैले यहाँबाट के सिक्छौ भने हाम्रो लागि विशेष सेवा पनि छ हरेकको लागि। अनि तपाईँको सौभाग्य के हो थाहा छ विश्वासी प्रियजनहरू, तपाईको सौभाग्य चाहिँ यो हो कि त्यो पत्ता लाउन के हो मेरो विशेष काम त्यो पत्ता लाउन अनि त्यसपछि त्यो पत्ता लाएर त्यसलाई फेरि चढाउन पाए अब दोस्रो दुईटा चीज चढाउन पाए है परमेश्वरलाई उहाँले ग्रहण गर्नुहुन्छ अनि यो चाहिँ विशेष बोलावट हो तर फेरि दुःख कुरा धेरै जनविश्वासहरू परमेश्वरको काममा मेरो विशेष भाग के होला भनेर जान्नलाई वास्ता पनि छैन व्यवस्था छ म यो बुझ्न पनि सक्दिनँ यस्तो खालको मनोभावलाई तपाईँले गर्नुपर्ने के हो भने तपाईँको अगाडि जे काम छ प्रभुले दिनुभएको जे काम होस् त्यो गर्ने गर्न थाल्ने त्यहाँबाट सुरु गर्ने हो जे काम दिनुहुन्छ मौका पाउनुहुन्छ त्यो जतिसुकै सानो किन नहोस् तपाईँले कसरी गर्ने म एउटा नयाँ नियमको पुजारी हुँ भन्दै गर्ने म चाहिँ परमेश्वरलाई मेरो महापुजारी ख्रिस्टद्वारा चढाउने बलिदान हो यो भन्दै गर्ने अनि उहाँले लिनुहुन्छ अनि त्यसपछि तपाईँलाई दोस्रो कुरा देखाउनुहुन्छ अब अर्को के हो तपाईँले गर्नुपर्ने यदि जहाँ हुनुहुन्छ त्यहीँबाट सुरु गर्नु भएन भने तपाईँ कहीँ पनि पुग्नुहुन्न यो सेवाको कुरामा तर गर्नुभयो भने कदम पछि अर्को कदम पछि अनि एक एक गर्दै उहाँले देखाउँदै जानुहोस् यो गर्नु यो अनि तपाईँको विशेष काम यो रहेछ भनेर तब तपाईँले पाउनुहुन्छ अवश्य पाउनुहुन्छ नम्बर तीन अरू के चढाउन पाउँछौँ हामीले चाहिँ प्रशंसाको बलिदान चढाउन पाउँछौँ हेर्नुहोस् हिब्रू 13 अध्यायमा परमेश्वरलाई धन्यवादको बलिदान र प्रशंसाको बलिदान त्यो त विश्वासीहरूले मात्र गर्न सक्छन् अविश्वासीहरू यहाँ आएर उनीहरू भजन गाउन सक्छन् तर परमेश्वरले चाहिँ केवल साँचो विश्वासीले हृदयदेखि शब्दहरूलाई सोच्दै म नयाँ नियमको पुजारी हो भनेर सोच्दै तपाईँको लागि हो भन्दै गाएको चाहिँ ग्रहण गर्नुहुन्छ त्यत्तिकै गाउँदैमा ग्रहण गर्ने त होइन हिब्रू 13:15 चाहिँ त्यसैले यहाँ पढ्छौँ यसकारण आओ यहाँ आग्रह गर्दैछ यसकारण आओ यहाँ माथिको कुराहरू लिएर हामी हिब्रू 13:15 यसकारण आओ हामी उहाँद्वारा अर्थात् प्रभु येशु ख्रीष्टद्वारा निरन्तर परमेश्वरलाई स्तुति रूपी बलिदान चढाऊ जुन चाहिँ उहाँको नामलाई धन्यवाद चढाउने हाम्रा ओठको फल हो जसरी रण्यमको समयमा भेटु नेपाल को विधिको आगो कहिले निप्दैन थियो बिहान बेलुका त्यहाँ होम बलि चढाइन्थ्यो धुप मासतिर गइरहन्थ्यो यसरी नै निरन्तर परमेश्वरलाई चाहिँ हामी धन्यवाद दिइरहनु त्यो चाहिँ आत्मिक बलिदान हो सानो कुरा होइन यो ठुलो कुरा हो धन्यवाद दिइरहनु साँच्चै प्रकारले खालि एउटा धन्यवाद भन्ने शब्द मात्र होइन कि यहाँ हृदयदेखि उहाँलाई स्तुति चढाउन हेर्नुहोस् परमेश्वरले तपाईँलाई आत्मा दिनुभयो प्राण दिनुभयो एउटा मुख दिनुभयो एउटा जिब्रो दिनुभयो अनि अब चाहिँ यो ओठहरूबाट निस्कने स्तुतिहरू चाहिँ त्यो निरन्तर माथि उठिरहेको हुनुपर्छ त्यो निम्नु हुँदैन पुरान नियमको त्यो आगो जस्तो निम्नु हुँदैन अनि तपाईँको प्रशंसाहरू धन्यवाद चाहिँ सेलाउनु हुँदैन अनि तपाईँ एउटा नयाँ नियमको पुजारी हुनुहुन्छ ख्रिस्टको पूजा ख्रिस्टद्वारा पुजारी हुनुभएको छ अनि तपाईँको धन्यवादहरू चाहिँ मासतिर गइरहेको हुनुपर्छ यो चाहिँ हो अर्को बलिदान चौथो चाहिँ हामीले अर्को पनि नयाँ नियमको पुजारीले दिने बलिदान यहाँ उल्लेख छ 16 हिब्रू 13:16 यहाँ भनेको छ तर भलाइ गर्न र बाँडचुट गर्न नबिर्स किनकि यस किसिमका बलिदानहरूसँग परमेश्वर खुबै प्रसन्न हुनुहुन्छ यहाँ चाहिँ के कुरा गरेको छ भने हामीसँग भएका कुराहरू लिएर चाहिँ पवित्र जनहरू खाँचोमा पर्दाखेरि उनीहरूलाई सहायता गर्ने कुरा गरेको छ अनि प्रभुका खेतालाहरूलाई सहायता गर्ने कुरा गरेको छ त्यो चाहिँ फिलिपी 4:18 हेर्नु भएछ। त्यसैले तपाईँ खालि तपाईँ अब तपाईँ दिनुहुन्छ अवश्य, तर खालि दिनुहोस् मात्र होइन, तपाईँ चाहिँ कसरी दिनुहोस् भने एकदम सोचेर दिनुहोस्, एउटा रीतिपूर्वक मात्र होइन तर एकदम बुद्धिमानी साथ। कसरी त्यो चाहिँ एउटा चाहिँ कसरी हो भने म पुजारी हुँ, म आत्मिक बलिदान चलाउँदछु है, जब त्यहाँ हामीले राख्छौँ त्यसरी दिनुहोस्। त्यो सोच्दै त्यो सम्झना गर्दै जब तपाईँ एउटा खाँचोमा परेको भाइ अथवा बहिनीलाई अथवा दाइ अथवा दिदीलाई तपाईँले के दिनुहुन्छ, तपाईँ दिनुहोस् मात्र होइन तर तपाईँ कसरी दिनुहोस् भने परमेश्वरलाई चढाएको एउटा बलिदानको रूपमा दिनुहोस्। यही नै सिकाइरहेछ, एउटा पुजारीको रूपमा ख्रिस्टद्वारा दिनुहोस्, यो ग्रहण गरिनेछ। अनि त्यो इच्छा गर्दै परमेश्वरले मेरो यो बलिदान ग्रहण गर्नुभएको होस् भनेर तपाईँले त्यो दिनुहोस्। अनि तपाईँको भित्र अभिप्राय भनेको चाहिँ के कारण दिँदै हुनुहुन्छ त्यो हुनुपर्छ। परमेश्वरलाई एकदम चासो छ के कारण दिनुभयो, दिनुभयो मात्र होइन के कारण दिनुभयो। यहाँ भन्दैछ म पुजारी भएकोले, प्रभु येशूद्वारा परमेश्वरले भन्नुभएकोले मलाई यो सहुलियत छ, म दिन सक्छु। अनि त्योभन्दा कम तरिकाले दियो भने चाहिँ त्यो मानवीय दिने काम हो, त्यो पुजारीले गर्ने काम होइन। नम्बर 5, हामीले अरू के बलिदान चढाउन सक्छौँ? रोमी 15:16 हामी हेर्नेछौँ, हामीले अर्को बलिदान पनि छ चढाउन सक्ने, यो चाहिँ के हो भने हामीले जितेको आत्माहरूलाई बलिदान स्वरूप उहाँलाई चढाउन सक्छौँ। त्यही भने चाहिँ रोमी 15:16 हामीले सुसमाचार सुनाएर कसैलाई प्रभुमा डोर्याएको व्यक्तिलाई नै हामीले चाहिँ आत्मिक बलिदानको रूपमा चढाउन सक्छौँ भनेर पावलले यहाँ सिकाउँछ। रोमी 15:16 हेर्नुहोस् त, अनि 15 पढौँ, रोमी 15:15। तर पनि भाइहरू हो, परमेश्वरद्वारा मलाई दिएको अनुग्रहको कारणले गर्दा तिमीहरूलाई सम्झना गराउँदै धेरै साहसिलो भएर मैले तिमीहरूलाई कुनै कुनै विषयमा लेखेको छु, भनेको यो रोमीको पत्र अब लास्टमा आउँदैछ 16 र अन्य जाति रूपी भेटी चाहिँ पवित्र आत्माद्वारा पवित्र गरिएकोमा ग्रहणयोग्य होस् भनेर कसले चाहिँ पुजारीले चाहिँ परमेश्वरको सुसमाचारको सेवा गर्दै म अन्य जातिहरूका निम्ति येशू ख्रीष्टको सेवक बने। पावलले भन्छ मलाई चाहिँ अन्य जातिहरूलाई सुनाउनलाई सिकाउनलाई मलाई काम दिनुभयो। अब तिमी अन्य जातिहरू जसलाई मैले प्रभुमा जितेँ त्यो अन्य जाति रूपी भेटी तिमीहरू हो, अब मैले चाहिँ चढाउने बलिदान छ, म एउटा पुजारी हुँ म, अनि यो ग्रहणयोग्य होस् भनेर चाहिँ म यो भन्दैछु। म कुन चाहिँ मन्दिरमा कुन चाहिँ भवनमा सेवा गर्दैछु, त्यो भवनको नाम हो परमेश्वरको सुसमाचारको सेवा। त्यो ठ्याक्कै त्यो सेवा भन्ने शब्द चाहिँ एउटा मन्दिरमा काम गर्ने व्यक्ति त्यसरी प्रयोग भएको छ। त्यसैले म पुजारी हुँ अनि म चाहिँ तिमीहरूलाई चढाउँदैछु, चढाउन पाएको छु। त्यसैले प्रियहरू म सोध्न चाहन्छु, विश्वासीहरू, के तपाईँले कुनै अर्को व्यक्तिलाई ख्रिस्टमा डोर्याउनु भएको छ भने तपाईँसँग अब कोही छ, केही छ चढाउनलाई? परमेश्वरले हामीलाई यो परमेश्वरको काममा आत्माहरू जित्ने काममा हामीलाई भाग दिनुभएको छ, अब उहाँले बचाउँदै हुनुहुन्छ, तर हामी परमेश्वरका छोराहरू भएर चाहिँ हामीले पनि त्यहाँ काममा भाग पाएका छौँ। हामीले बचाउन सक्ने होइन, तर हाम्रो भाग छ जसद्वारा उहाँले बचाउनुहुन्छ। यदि हामी विश्वासयोग्य भयो भने सुसमाचारको गवाही हुन हाम्रो पवित्र जीवनसहित र हामी चाहिँ सुसमाचार चाहिँ सुनाउनलाई प्रार्थना गर्दै हामी हराएकोलाई खोज्दै ट्र्याक्स दिँदै समय दिँदै बिताउँदै सुसमाचार बयान गर्दै उसलाई एकचोटि सुनेन भनेर त्यसरी फाल्दै होइन, तर परमेश्वरको सहायताले यो गर्दै गर्यो भने चाहिँ उहाँले हामीलाई आत्माहरू जित्नलाई प्रयोग गर्नुहुन्छ, त्यही त गरिरहनु भएको छ। अनि यो यस्तो काममा एउटा भाग मैले पनि पाए हुन्थ्यो भन्ने तपाईँको मनमा यस्तो लालसा छैन? हुनुपर्ने हो, विश्वासी हो भने, नत्र त छैन तपाईँ विश्वासी। यो एउटा प्रमाण हो विश्वासीको, ऊ आफू मात्र बाँचेर सन्तुष्ट हुँदैन अनि उदित्व हात जान पनि चाहँदैन है तपाईँ पुजारी पुजारीहरू त उदित्व हात जानै हुँदैन त्यसैले सोच्नुहोस् अब परमेश्वरले तपाईँलाई के दिनुभयो शरीर दिनुभयो है आँखाहरू कानहरू सबै दिनुभयो अरू के दिनुभयो सेवा गर्नलाई केही न केही दान दिनुभएको छ है सेवालाई बलिदान छ अरू के दिनुभएको छ हाम्रो हृदयहरूभित्र नयाँ गीत मेरो मुखमा नयाँ गीत हालिदिनु भएको छ आनन्द हालिदिनु भएको छ मुक्तिको अब त्यो चढाउन पाउँछौँ त्यसपछि अरू के दिनुभएको छ हामीलाई चाहिँ हामीलाई केही न केही काम गर्नलाई केही आर्जन गर्नलाई पनि हामीलाई बल दिनुहुन्छ केही आर्थिक प्राप्त गर्नलाई ताकि हामी उहाँलाई दिउँ भनेर त्यो पो हो हाम्रो अभिप्राय पुजारी हो हामी अनि त्यसपछि हामीलाई चाहिँ जिम्मा दिनुहुन्छ उहाँको सबभन्दा बहुमूल्य कुरा त्यो अविनाशी बिउ सुसमाचार जहाँभित्र त्यसको विषयवस्तु नै प्रभु यीशु ख्रीष्ट हुनुहुन्छ अनि हामी चाहिँ बताउँछौँ अर्कोलाई बताउँछौँ बताउँछौँ एकचोटि दुईचोटि पाँचचोटि सयचोटि बताउँछौँ प्रार्थना गर्छौँ प्रेम देखाउँछौँ समय दिन्छौँ छुट्टी लिएर पनि गर्छौँ जान्छौँ अनि पवित्र आत्माले उसलाई बचाउनुहुन्छ अब सोच्नुहोस् त यदि परमेश्वरले सब तपाईँलाई नदिनु भएको भए तपाईँको दिने केही पनि हुँदैन थियो मेरो केही पनि हुँदैन थियो उहाँलाई दिनलाई सबै उहाँले दिनुभयो तै पनि उहाँले भन्नुहुन्छ कि सब उहाँले दिनुहुन्छ र भन्नुहुन्छ अब मलाई फिर्ता दिन सक्छ त्यही भन्नुहुन्छ यो शरीर तिमीलाई दिएँ तिमी स्वतन्त्र इच्छामा मलाई दिन सक्छौ म लिन्छु त्यसैले हाम्रो दिने काम पनि अनुग्रह त्यही नै भनेको छ दोस्रो ग्रन्थी नौमा अनुग्रह अनि तपाईँले यदि बढी दिनु भएको छ अर्कोलाई भने अर्कोलाई भन्दा भने तपाईँलाई बढी दिनु भएको छ भने तपाईँले बढी दिनुपर्छ सबै हिसाबमा खालि म आर्थिक मात्र कुरा गरेर होइन तपाईँको स्वास्थ्य तपाईँको उमेर कहिले मुक्ति पाउनुभयो तपाईँको पृष्ठभूमि तपाईँको सबै जे जे दिनु भएको छ दानहरू क्षमताहरू बढी दिएको उहाँले चाहिँ चाहनुहुन्छ यो सिद्धान्त चाहिँ पहिलो कुरन्थी स्वरमा सिकाएको छ अनुपात अनुसार परमेश्वरले जसरी हामीलाई फलिफाप गर्नुभयो त्यसरी नै अनि अवश्य धनको सवालमा पनि हो अनि हामीले त्यसैले हेर्यौँ परमेश्वरलाई ग्रहण योग्य बलिदानहरू अब कुन बलिदानहरू ग्रहण योग्य हुँदैन त्यो पनि कुरा गर्न चाहन्थे तर अहिले म रोक्नुपर्छ प्रार्थना गरेर प्रभु जस्तो अचम्मको धार यति ठुलो मुक्ति दिनुभएको छ र त्यसपछि हामीलाई कति ठुलो ओहदामा राख्नु भएको छ अनि यो कुरा बुझ्न एक एकलाई आँखा खोलिदिनुहोस् प्रभु आफ्नो पुजारी पदलाई त्यो अनुसार जीर्णलाई तपाईँलाई मनपर्दो होस् महिमा होस् धन्यवाद छ प्रभु यीशुको नाम धन्यवाद